यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भूमि सम्बन्धी बाहेकका अन्य अध्यादेशलाई विधेयकका रूपमा पारित गर्न सहयोग गर्न सकिने जनता समाजवादी पार्टी नेपालको निर्णय। विधेयकहरू पारित गर्ने सन्दर्भमा चाल्नुपर्ने रणनीतिबारे नेपाली कांग्रेस र नेकपा एमाले बीच छलफल। रुग्ण उद्योग पुनसंचालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। सरकारद्वारा सिमेन्टको मूल्यवृद्धि सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन। र शनिबारसम्म हमास समूहले बाँकी रहेका बन्धक रिहा नगरे गाजामा युद्धविराम भंग हुने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको चेतावनी।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। जनता समाजवादी पार्टी नेपाल संसदीय दलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यादेशलाई प्रतिस्थापन गर्न संसदमा दर्ता गरिएको विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकले भूमि सम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हित विपरीत रहेको जनाउँदै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। बैठकले सरकारले जारी गरेका 6 अध्यादेश मध्ये अन्य 5 अध्यादेशलाई समर्थन गर्न र पक्षमा मतदान गर्न सकिने निर्णय गरेको पार्टी अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो। अध्यक्ष एवं संसदीय दलका नेता यादवले सरकारले जारी गरेको अध्यादेश मध्ये भूमि सम्बन्धी अध्यादेशले विभिन्न बाहनामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा क्षेत्र समेत नतोकी बिक्री वितरण गर्न सकिने र बाँड्न सकिने आफूहरूले ठहर गरेको बताउनुभयो। उहाँले चुरे क्षेत्रमा समेत यसबाट गम्भीर असर पर्न जाने र तराई मधेस मरूभूमिकरणमा परिणत हुने आफूहरूको ठहर रहेको बताउनुभयो। जनता समाजवादी पार्टी नेपालले संसदीय दलको बैठकबाट भूमि सम्बन्धी बाहेकका अन्य अध्यादेशलाई प्रतिस्थापन गर्न संसदमा पेश भएको विधेयकलाई समर्थन गर्न सकिने निर्णय गरेपछि सत्तारूढ़ प्रमुख दुई दलको बैठकमा आगामी रणनीतिबारे छलफल भएको छ। सरकारले सहकारी सहितका 6 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक गत माघ 18 गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्ता गरे पनि राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत नपुगेपछि दुवै सदनमा निर्णयार्थ पेश हुन सकेको छैन। प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्थापन विधेयक पारित गर्ने सन्दर्भमा दलहरूसँग छलफल गरिरहेका छन्। हिजोको छलफलमा विधेयक पारित गर्न आउन आवश्यक उपाय एवं रणनीतिबारे छलफल भएको नेताहरूले जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा मीडिया काउन्सिल विधेयक 2080 टेबल भएको छ। हिजो 15 मिनट स्थगित भई बसेको दोस्रो बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको मीडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबल भएको हो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी नियमन विधेयक 2081 पेश गर्नुभयो। त्यसअघि सदन नियम विपरीत चलेको आरोप लगाउँदै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाउनु भएपछि बैठक 15 मिनटका लागि स्थगन गरिएको थियो। सभामुखको आसनमा रहनुभएकी उपसभामुख इन्दिरा राणा मगरले आकस्मिक र शून्य समय सकिएपछि पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवड़ालाई बोल्न दिएको भन्दै प्रतिपक्षीहरूले बैठकमा अवरोध सिर्जना गर्नुभएको थियो। उपसभामुख राणाले आकस्मिक समय दिन बिर्सिएकाले बोल्न दिइएको बताउनु भए पनि प्रतिपक्षी दलका सांसदहरूले उभिएर विरोध गर्न नछाडेपछि बैठक 15 मिनटका लागि स्थगन गरिएको थियो। सभामुख देवराज घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरी निर्णय गरिने बताउनु भएपछि बैठक पुनः सञ्चालन भएको थियो। बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदनबाट भ्रष्टाचार विधेयक पारित गर्ने कार्यसूची हटाइएकोमा आपत्ति जनाउनुभयो। एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनको कार्यसूची आवश्यकता अनुसार थप्न र हटाउन सकिने बताउनुभयो। बैठकमा सांसदहरूले समसामयिक राजनीति, विकास निर्माण र पूर्वाधार विकासका विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। आगामी फागुन 4 गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम हुने भएको छ। प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुख देवराज घिमिरेले हिजो बैठक अन्त्य भई फागुन 4 गते अर्को बैठक बस्ने सूचित गर्नुहुँदै फागुन 4 गते दिउँसो 1 बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर सम्बन्धी कार्यक्रम राखिएको जानकारी दिनुभयो। उहाँले लिखित रूपमा प्रश्न टिपाउन सांसदहरूलाई आग्रह पनि गर्नुभयो। उहाँका अनुसार आज दिउँसो 4 बजेभित्र लिखित रूपमा प्रश्न टिपाउन सकिनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले रूढ़ उद्योगहरू साझेदारीको ढाँचामा पुनः संचालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो उद्योग वाणिज्य प्रवर्धन सम्वाद परिषदको बैठकमा प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको साझेदारीको ढाँचामा जान तयार रहेकाले पुनः संचालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले ऐन कानून सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने बताउनुभयो। आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सहयोग गर्न तत्पर रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले भन्सार र राजस्वमा अनियमितता भएको पाइएमा निर्ममतापूर्वक कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि बताउनुभयो। बैठकमा परिषदका सदस्यहरूले सार्वजनिक निजी साझेदारीमा सहलगानी तथा सहकार्य, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग वृद्धि, व्यापार घाटा कम गर्ने अध्यादेशहरूको कार्यान्वयन, विकास निर्माण र आयोजना शीघ्र सम्पन्न गर्ने विषयमा सुझाव दिनुभएको थियो। बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयासहरू, अध्यादेश मार्फत विभिन्न 29 कानूनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभावहरू, स्टार्टअप र व्यापार सहजीकरणका लागि गरिएका पहलहरूबारे अवगत गराइएको थियो। बैठकले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषदलाई सुझाव दिन उत्पादन, पूर्वाधार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद अन्तर्गतका समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ 22 गतेदेखि शुरू भएको पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीले हिजोसम्म 10 लाख भन्दा बढ़ी किशोरीले खोप लगाउन सफल भएकोमा सबै निकायलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ। उहाँले खोप लगाउने अभियानमा संलग्न हुनुभएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी एवं गैर सरकारी सबै निकायलाई धन्यवाद दिनुहुँदै आगामी फागुन 6 गतेसम्म चल्ने अभियानमा अझै सहभागी हुन सामाजिक सञ्जाल मार्फत सबैलाई आग्रह गर्नुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भत्काउने खेलमा आफूहरू नलागेको बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वर्तमान 2/3 गठबन्धन सरकारलाई भत्काएर आफ्नो नेतृत्वमा सरकार बनाउने बारे माओवादीले सोच्दै नसोचेको बताउनुभयो। अध्यक्ष प्रचण्डले माओवादीको ध्यान अहिले सरकारतिर भन्दा पनि भ्रष्टाचार विरूद्ध आवाज उठाउँदै जनजीविका र जनसरोकारका विषयमा केन्द्रित रहेको धारणा राख्नुभयो। सरकारले सिमेन्टको मूल्य वृद्धिका सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजो बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा 6 सदस्यीय अध्ययन समिति बनाइएको जानकारी दिनुभयो। समितिले सिमेन्ट उत्पादन र लागतको तुलनात्मक अध्ययन गरी प्रतिवेदन बुझाउन 3 साताको समय समितिलाई दिइएको पनि मन्त्री भण्डारीले जानकारी दिनुभयो। सरकारी तवरबाट सञ्चालित हेटौडा सिमेन्ट र उदयपुर सिमेन्टले समेत घाटामा सिमेन्ट बिक्री गर्नुपर्ने अवस्था रहेको भन्नुहुँदै मन्त्री भण्डारीले सरकारले उद्योगहरूलाई प्रवर्धन गर्ने नीति लिएको बताउनुभयो। बैठकमा सांसदहरूले सरकारी सिमेन्ट उद्योगहरूबाट उत्पादन वृद्धि गरिनुपर्ने, निजी सिमेन्ट उद्योगलाई पनि निश्चित मापदण्डका आधारमा उत्पादन र बिक्री गर्ने गरी स्पष्ट व्यवस्था गरिनुपर्ने जोड़ दिनुभयो। विद्युत महसूल नतिर्ने सिमेन्ट उद्योगहरूलाई कार्यवाही गरिनुपर्ने, सिमेन्ट उद्योगहरूमा नियमित अनुगमन हुनुपर्ने लगायतका सुझाव दिनुहुँदै सांसदहरूले सिमेन्ट लगायतका उपभोग्य सामानमा पछिल्लो समयमा भइरहेको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो। रूकुम पूर्वको भूमे गाउँपालिका 4 को साकिममा 8 महिने नाबालक सहित 2 जनाको हत्या भएको छ। हिजो दिउँसो 3 बजेको समयमा एकै घरका 8 महिनाका समीर बुढा र 60 वर्षीय ढाँटी बुढाको हत्या भएको हो। समीर र ढाँटी नाति र हजुरामा हुनुहुन्छ। सोही ठाउँका 51 वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार घटनामा संलग्न 51 वर्षीय चन्द्रसिंह पुनको पनि मृत्यु भएको छ। हत्या गरेर भाग्ने क्रममा भीरबाट खसेर सोहीवडाको खुलखुले खोलामा उहाँको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट पारित हुने बताउनु भएको छ। सुरक्षित इन्टरनेट दिवसका अवसरमा नेपाल दूरसंचार प्राधिकरणले हिजो आयोजना गरेको राष्ट्रिय कार्यशालामा उहाँले सामाजिक सञ्जालको दुरूपयोग गरी समाजको सद्भाव विथुल्ने काम भइरहेकाले नियमन गर्न जरूरी रहेको बताउनुभयो। नियमन गर्नु भनेको बन्द गर्नु वा नियन्त्रण गर्नु नभएको स्पष्ट पार्नुहुँदै मन्त्री गुरूङले सही तरिकाले सभ्य तरिकाले प्रयोग गर्न र सचेत गराउन खोजिएको बताउनुभयो। संघीय संसदमा छलफलको क्रममा रहेको सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि केही विरोध आएको भए पनि सामाजिक सद्भाव र सभ्य समाज निर्माणका लागि सामाजिक सञ्जाल नियमन सम्बन्धी बन्न लागेको विधेयक हितकर रहेको मन्त्री गुरूङले स्पष्ट पार्नुभयो। सांसदहरूले वन्यजन्तु मैत्री पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजो बसेको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानका सम्बन्धमा प्राप्त सुझावमाथि छलफलका क्रममा उहाँहरूले वन्यजन्तुको सुरक्षाका लागि वन्यजन्तु मैत्री पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले संरक्षण क्षेत्रभित्र वन्यजन्तु मैत्री पूर्वाधार निर्माण सम्बन्धी नीति कडाईका साथ कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। निकुञ्ज क्षेत्रभित्र वन्यजन्तु आवतजावतका लागि सहज बनाउन अण्डरपास र ओभरपासका लागि पूर्वाधार निर्माण गरिनुपर्ने, निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री हुनुपर्नेमा उहाँहरूले जोड़ दिनुभयो। समितिका सभापति माया प्रसाद शर्माले विकासको नाममा संरक्षण क्षेत्र विनाश हुने नीतिगत व्यवस्था लागू गर्न नहुने बताउनुभयो। उहाँले आवश्यकताका आधारमा मात्रै निकुञ्जभित्र पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो। गुल्मी जिल्लाका विभिन्न स्थानमा निर्माण भएका झुलुङ्गे पुलहरूका कारण स्थानीयको दैनिकी सहज भएको छ। गुल्मी संवाददाता सूर्य सुनारको यो रिपोर्ट।
केही दिन अघि मात्रै निर्माण सम्पन्न भएको मालिका गाउँपालिका पाँचको छापाहेले लाकुरीलाई वडा नम्बर दुई चुत्र बोट जोड्ने गरी जिल्लामै सबैभन्दा लामो झुलुङ्गे पुल निर्माण भएको छ। पुल निर्माण भएसँगै वारिपारी गर्ने दुई घण्टाको दूरी केही मिनट भरमै पुग्न सकिने भएको छ। पुलको 375 मिटर लम्बाइ रहेको छ। त्यस्तै जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको पर्यटकीय स्थल विचित्र गुफा पुग्ने स्थानमा धुर्कोट गाउँपालिका वडा नम्बर पाँच र इस्मा गाउँपालिका वडा नम्बर छ जोड्ने गरी झुलुङ्गे पुल निर्माण भएको छ। यो पुलले पैदल यात्रीको वारिपारी आउजाउ गर्ने गरी दूरी कम गरेको छ। लामो र अग्लो स्थानमा बनेको झुलुङ्गे पुलले विचित्र गुफा पुग्ने पर्यटक बढाउने स्थानीयको भनाइ छ।
हामीलाई त यहाँ धेरै कुरामा सहज भयो। पहिला अब तलबाट घुमेर माथि जानु पर्थ्यो, अहिले यहाँबाट सिधै पारी गइराखौँ, घाँस दाउरा गर्न सहज भइराखेको बासिन्दाहरूलाई।
जिल्ला सदरमुकाम तमगासको रेसुङ्गा नगरपालिका वडा नम्बर दुई उदिन ढुङ्गा र वडा नम्बर सात लसुने डाँडा जोड्ने नमूना झुलुङ्गे पुल निर्माण भएको छ। दुईवटा ओडाका स्थानीयलाई वारिपारी आउजाउ गर्न पैदल यात्रा गर्दा घुमौरो बाटो हिँड्नुपर्ने बाध्यता रहेका नागरिकको बढी समय लाग्ने बाटो दुई मिनटमै पुग्दा स्थानीय खुसी भएका छन्।
फेरो घुम्न भन्दा चाँडै घुमिन्छ, एकदम राम्रो भयो।
दुई घण्टा हिँडाइको बाटो फरक परेको छ, धेरै सहज। भिरमा चाहिँ यस्तो पुल देख्दाखेरि रमणीय लाग्छ।
तमगास बजारको उदिन ढुङ्गाबाट साखिने डाँडा पुग्ने 357 मिटर लामो पुल नेपाल सरकार शहरी विकास मन्त्रालय एक्सपेन्सन ब्रिज डिभिजन मार्फत निर्माण भएको हो। त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर सात र वडा नम्बर नौ जोड्न पनि नमूना झुलुङ्गे पुल निर्माण भएको छ। स्थानीयलाई वारिपारी गर्दा अहिले केही मिनटमै बाटो छोटिएको छ। सूर्य सुनार, रेडियो नेपाल, गुल्मी।
म्याग्दीमा 139 झुलुङ्गे पुल निर्माण गरिएका छन्। गैर सरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा गाउँबस्तीका खोला तथा नदीदेखि दुर्गम क्षेत्रमा जान सजिलो बनाउन 139 झुलुङ्गे पुलहरू निर्माण गरिएको हो। दुर्गम तथा विकट बस्तीलाई जोड्ने झुलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयको घण्टौं लगाएर यात्रा गर्नुपर्ने बाध्यता हटेको तथा यात्रा अवधि पनि छोटिएको संस्थाका अध्यक्ष दिलमाया बिटालुले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा अहिलेसम्म 2,264 झुलुङ्गे पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। संघीय सरकारले 120 मिटर भन्दा लामो झुलुङ्गे पुल र त्यसभन्दा कम दूरीका झुलुङ्गे पुल प्रदेश तथा स्थानीय तहले बनाउँदै आएको विभागका महानिर्देशक भरत प्रसाद अर्यालले जानकारी दिनुभयो। 15 पञ्चवर्षीय योजनामा कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दूरीमा झुलुङ्गे पुल बनाउनुपर्ने उल्लेख गरिएको छ। संखुवासभामा निर्माणाधीन 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको छूट मुआब्जा प्रभावित स्थानीयले 16 वर्षपछि मुआब्जा पाएका छन्। अरूण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्ग छ्याङकुटीदेखि दिदिङ सड़क खण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो। प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी दिदिङ सड़क खण्डको 24.5 किलोमिटर अन्तर्गत 454 रोपनी जग्गाको मुआवजा वितरण थालिएको छ। अरूण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको छूट मुआवजा बापतको रकम हालसम्म 4,88,00,000 रूपियाँ प्रभावितको खातामा भुक्तानी गरिसकिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो। विक्रम सम्बत 2080 वैशाख 26 गते छ्याङकुटी दिदिङ सड़क खण्डको छूट मुआवजा प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुआवजा निर्धारण समितिले प्रतिरोपणी 11,75,000 रूपियाँ दिने निर्णय गरी सोही अनुरूप मुआवजा वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो। छ्याङकुटी दिदिङ सड़क खण्डको 24.5 किलोमिटर जग्गाको मुआवजा 2046 सालमा नै दिइएको भए पनि छूट जग्गाको मुआवजा दिन सर्वोच्च अदालतले आदेश दिएपछि जग्गा धनीलाई मुआवजा दिइएको हो। कैलालीको घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि 12 सुरक्षित आवास निर्माण गरी सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएको छ। पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना अनुरूप वडा नम्बर 4 सिमथरीमा 6, वडा नम्बर 9 गोदनीमा 6 आवास निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख खड़क बहादुर रावतले जानकारी दिनुभयो। पछिल्लो समय देशका विभिन्न स्थानमा आगलागी तथा वन डढेलोका घटना बढ़िरहेका छन् जसका कारण ठूलो क्षति पुगेको छ। जुम्ला संवाददाता सागर परियारको यो रिपोर्ट।
जुम्लामा केही साता यता वन डण्डेलो तथा आगलागीका घटना बढेपछि करोड़ौंको क्षति भएको छ। मानवीय क्षति नभए पनि आगलागीले वन क्षेत्र सखाप गरेको छ भने घरहरू पूर्ण रूपमा जल्दा स्थानीय घरबार विहीन भएका छन्। आगलागी तथा डण्डेलोका घटनाहरू बढ़ने भएकाले जनचेतना अभिवृद्धिसँगै पूर्व तयारीलाई मजबूत बनाउनु पर्ने चन्द्रनाथ नगरपालिका 4 स्थानीय देवी प्रसाद सिमखडा बताउनुहुन्छ।
सरकारले पनि जनचेतना अलिक बढी गाउँ गाउँमा गएर बस्ती बस्तीमा उचित हुने थियो।
21 भएको भीषण आग लागेपछि जुम्ला चन्द्रनाथ नगरपालिका 3 स्थित सिमखडा गाउँका आगलागी पीड़ित घरबार विहीन भएका छन्। उनीहरूले उचित राहत नपाएकाले त्यस्तो विपद आइपरेको खण्डमा तत्काल आवश्यक राहत दिनका लागि विपद कोषको व्यवस्थापन गर्नुपर्ने बताउँदै पुनः स्थानीय सिमखडा
राहत कोषको लागि अगाडि नै एउटा व्यवस्थापन गर्नु पर्थ्यो, क्षति भइसकेपछि भएन।
जुम्लामा माघ 21 चन्द्रनाथ 3 सिमखडा गाउँमा आगलागी हुँदा 2 घर पूर्ण रूपमा जल्दा करिब 2 करोड़को क्षति भएको छ। त्यस्तै तातापानी गाउँपालिकाको नियापानी चन्दनाथ 10 र 4 वनमा भीषण आगलागी भएपछि वन सखा भएको छ। सिजाको डिंगरा गाउँमा पनि आगलागी भएको छ। वन डढेलो र आगलागीको जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारीलाई मजबूत बनाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर साईले बताउनुभयो।
एउटा चाहिँ व्यक्तिको घरहरू बजारहरूमा लाग्न सक्ने आगो नियन्त्रण कसरी गर्ने भन्ने हिसाब तयार गरेका छौँ। अर्को वन डढेलोको सन्दर्भमा चाहिँ कसरी गर्ने भन्ने हिसाबले मुख्य गरेर जनचेतनाका कुराहरूलाई चाहिँ प्राथमिकता दिएका छौँ। अर्को हामीले सकभर चाहिँ आगलागी हुनै नदिने र भइसकेपछि चाहिँ जनधनको क्षति न्यून हुने गरी सुरक्षा निकायहरूलाई तयारी अवस्थामा राखेका छौँ इक्विपमेन्ट सहित।
सुक्खा समयमा मानवीय गतिविधिले वन तथा गाउँघरमा आगलागीका घटना बढ्ने भएकाले जनचेतना अभिवृद्धिसँगै आगो नियन्त्रण तथा पीड़ितको राहत उद्धारमा ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन एवं हिजो पशुपति क्षेत्रमा विशेष मेलाका रूपमा मनाइएको छ। सूर्य उत्तरायणतर्फ लागेर दिन लामो र न्यानो हुन थालेपछि हिउँद ओह्रालो लाग्दा यो पर्व मनाउने प्रचलन रहेको छ। हिजो पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर भक्तजनलाई पशुपतिनाथको शिवलिंगको छाया दर्शन गराइएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनहरूले पशुपतिनाथको शिवलिंगको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन रहेको छ। पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिवलिंगको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइएको थियो। पशुपतिमा हिजो विशेष मेला जस्तै भएको थियो। आरतीदेवको प्रतिमाको छाया हेर्न भक्तजनहरूको निकै ठूलो घुइँचो लागेको थियो। छाया दिउँसोदेखि साँझको आरती अघिसम्म गरिएको थियो। हजारौं भक्तजनले हिजो लाम लागेर पशुपतिनाथको छाया दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले जानकारी दिनुभयो। सनातन सभ्यताको केन्द्रबिन्दुका रूपमा इतिहास बोकेको विश्वभरिका हिन्दूहरूको आराध्यदेव पशुपतिनाथमा छाया दर्शन हेर्न हजारौं भक्तजनहरू भेला भएका थिए। रसुवा जिल्लाको गोसाईकुण्ड लगायतका उच्च हिमाली क्षेत्र स्थित जमेका ताल तलैयामाथि नहिड्न ध्यानाकर्षण गराइएको छ। पानी जमेको मौका छोपी पवित्र ताल तलैयामाथि सर्वसाधारण हिँड्ने क्रम बढ़न थालेपछि रामसार क्षेत्रमा सूचीकृत गोसाईकुण्ड लगायतका ताल तलैयामाथि नहिड्न ध्यानाकर्षण गराइएको गोसाईकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुरपु तामाङले जानकारी दिनुभयो। पछिल्लो दिनमा पैदल यात्रा तथा हेलिकप्टरबाट गोसाईकुण्ड क्षेत्र पुगेका अधिकांश भक्तजनले जमेको पानीमाथि हिँडी नाचेर फोटो खिच्ने गर्न थालेपछि धार्मिक आस्था जोगाउन र सम्भावित दुर्घटनाबाट जोगाउन ध्यानाकर्षण गराइएको पालिकाले जनाएको छ। भ्रष्टाचार अवधारणा सूचकांक 2024 नेपालले 34 अंक प्राप्त गरेको छ। हिजो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले तथ्याङ्क सार्वजनिक गर्दै गत वर्ष नेपालको अंक 35 रहेकोमा यस वर्ष एक अंकले तल झर्दै 34 अंक प्राप्त गरेको जनाएको छ। नतिजा अनुसार नेपालमा भ्रष्टाचार विरूद्ध प्रभावकारी रूपले काम अघि बढ़ाउनु जरूरी रहेको विज्ञहरूले औल्याउनु भएको छ। काठमाडौँको कमल पोखरी स्थित एउटा खाजाघरमा गत साता ग्यास चुहिएर भएको आगलागीमा परि घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको र मृत्यु हुनेमा हेटौँडाका 18 वर्षीय रविन राई र उदयपुरका 25 वर्षीय भीमबहादुर घले रहेको प्रहरीले जनाएको छ। एक महिना लामो श्री स्वस्थानी व्रत आज समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि घर घरमा शुरू भएको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागि हो। बाँके जिल्लाका विभिन्न पालिकामा हात्तीपाईले रोगका संक्रमित भेटिएका छन्। नेपालगंज उपमहानगरपालिका डुडुवा गाउँपालिका र नरेनापुर गाउँपालिका एवं बैजनाथ गाउँपालिकाको विभिन्न क्षेत्रमा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओसका लागि पनि गैरावासीय राजदूतका रूपमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले हिजो जनाएको छ। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले शनिबारसम्म हमास समूहले बाँकी रहेका बन्धक रिहा नगरे गाजामा युद्धविराम भंग हुने चेतावनी दिनुभएको छ। इजरायलको मन्त्री परिषदको बैठकपछि एक भिडियो वक्तव्य जारी गर्नुहुँदै नेतन्याहुले हमासले सम्झौता अनुसार बाँकी रहेका बन्धक रिहा नगरे युद्धविराम भंग गर्ने चेतावनी दिनुभएको हो। उहाँले अब युद्धविराम भंग भए हमास विरूद्ध गाजामा भीषण आक्रमण शुरू गरिने र त्यसका लागि इजरायली सेनालाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइसकेको उल्लेख गर्नुभएको छ। हमासको समाप्ति नभएसम्म जारी रहने चेतावनी उहाँले दिनुभएको छ। शनिबारसम्म बन्धक रिहाई गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई दिनुभएको चेतावनीलाई नेतन्याहुले स्वागत गर्नुभएको छ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगंज 12 भारतबाट पाइपलाइन मार्फत आयात गरिएको पेट्रोल र मट्टीतेल वितरण शुरू गरेको छ। यसअघि आयल निगमले पाइपलाइन मार्फत डिजेल मात्रै वितरण गर्दै आएको थियो। पाइपलाइन विस्तार र आधुनिक भण्डारण कक्षको निर्माण सम्पन्न भएसँगै पेट्रोल र मट्टीतेल आयातको सफल परीक्षणपछि रक्सोल अमलेखगंज पेट्रोलियम पाइपलाइनबाट औपचारिक रूपमा पेट्रोल वितरण शुरू गरिएको निगमको अमलेखगंज स्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनुभयो। सप्तरीको सुरुङ्गा नगरपालिका 3 स्थित लक्ष्मीनगरमा बिग इन्स पदम नगर औद्योगिक ग्राम स्थापना गरिने भएको छ। व्यवसायी वीरेन्द्र नेउपानेको अगुवाईमा 2 वर्षभित्र 4 अर्ब लागतमा 14 बिघा क्षेत्रफलमा 6 उद्योगको निर्माण हुने भएको हो। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले सोमबार बिग इन्स पदम नगरको शिलान्यास गर्नुहुँदै यसले देशको औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। बिग इन्स पदम नगरका संचालक स्थानीयवासी नेउपानेले आफ्नै जन्मभूमिको माटो सुहाउँदा 6 उद्योग स्थापना गर्न लागेको जानकारी दिनुभयो। उक्त औद्योगिक ग्राममा आँप, फर्सी, कटहर, तरबुजा लगायत फलफूलको जुस प्याकेट बनाउन पल्प उद्योग, कोल्ड स्टोरेज लगायतका उद्योगहरूको स्थापना गरिने बताउनुभयो। गण्डकी प्रदेशको उच्च पहाड़ी क्षेत्रमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार हुँदै गएको छ। बिरूवा रोपेको छोटो समयमा फल दिने र राम्रो फल लाग्ने भएकोले मुस्ताङ, मनाङ, गोर्खा जस्ता हिमाली र उच्च पहाड़ी भेगका किसानहरू उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीतर्फ आकर्षित भएका हुन्। 1477 रोपनी क्षेत्रफलमा गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैंचा विस्तारमा किसानलाई सघाउँदै आएको छ। बागलुङको ढोरपाटन, गोर्खाको चुम्नुबुरी, म्याग्दीको गुर्जा लगायतका ठाउँमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको प्रदेश मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो।
सिक्किमको क्लब थन्डरबोर्ड नर्थ युनाइटेडलाई पराजित गर्दै ब्ल्याक बुल्स
एएफसी उज्बेकिस्तान आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। कास्कीको पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा ब्ल्याक बुल्सलाई 3-0 पराजित गर्दै नर्थ युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो। नर्थ युनाइटेडले अब फाइनल प्रवेश गर्न 3 स्टारसँग खेल्नेछ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यही फेब्रुअरी 17 26 गतिसम्म हुने 4 दिन सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनशीपको तयारी पूरा भएको छ। मंगलबार सोल्टीमोड स्थित होटल क्राउन इम्पेरियलमा आयोजित पत्रकार सम्मेलनमा एन्फाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो।
अब मौसम। आज बागमती, गण्डकी, कर्णाली र कोशी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बद्लिरही कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी एवं हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.6 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:44 भयो भने सूर्यास्त भरे साँझ 5:53 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भूमि सम्बन्धी बाहेकका अन्य अध्यादेशलाई विधेयकका रूपमा पारित गर्न सहयोग गर्न सकिने जनता समाजवादी पार्टी नेपालको निर्णय। विधेयकहरू पारित गर्ने सन्दर्भमा चाल्नुपर्ने रणनीतिबारे नेपाली कांग्रेस र नेकपा एमाले बीच छलफल। रुग्ण उद्योग पुनः संचालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। सरकारद्वारा सिमेन्टको मूल्य वृद्धिका सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन। र शनिबारसम्म हमास समूहले बाँकी रहेका बन्द क्रिया नगरे गाजामा युद्ध विराम भंग हुने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको चेतावनी। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।